पाकिस्तान और तुर्की का यमन के तनाजे के पुरअमन हल पर जोर। उधर यमन में महसूर 174 पाकिस्तानियों की वतन वापसी। अमरीका में एक पाकिस्तानी पर दहशत गर्दी का मुकदमा कायम और अंदरून लाहौर में सैर के लिए रंगीले रिक्शे। ये बीबीसी उर्दू सर्विस है, मासूमा मलिक से खबरें सुनिए। यमन के बहरान पर मुस्लिम मुल्कों के सरबराहों से मुशावरत के सिलसिले में वज़ीर-ए-आज़म मोहम्मद नवाज शरीफ तुर्की का दौरा कर रहे हैं, जहां उन्होंने तुर्क वज़ीर-ए-आज़म अहमद दाऊद तोगलो से मुलाकात की है। दोनों वज़ीर-ए-आज़म ने मुलाकात के बाद मुश्तरका अखबारी कॉन्फ्रेंस की। तफसील अब्दुल्ला फारूकी से।
दोनों वज़राए आज़म ने कहा कि मशरक़ वुस्ता की सूरत हाल पाकिस्तान और तुर्की को मुतासर कर रही है। उन्होंने जोर दिया कि यमन के मसले का बातचीत के जरिए हल निकाला जाए। तुर्क वज़ीर आज़म ने कहा कि उनकी पाकिस्तानी हम मनसब से मुलाकात में खित्ते में फ़िरकावाराना मुखासमत से हट कर पुरअमन तौर पर मिलकर रहने पर बात हुई। उन्होंने कहा कि यमन की सूरत हाल पर सऊदी अरब और ईरान से रबते में हैं। दोनों वज़राए आज़म का कहना था कि पाकिस्तान और तुर्की खित्ते में इस्तेहकाम के लिए मुश्तरक कोशिशें जारी रखेंगे।
PIA की परवाज यमन में फंसे हुए पाकिस्तानियों को लेकर जुबूती से पाकिस्तान पहुंच गई है। इन 176 पाकिस्तानियों को अदन से गुज़श्ता रोज़ चीन के एक बहरी जहाज से जुबूती मुंतकिल किया गया था। इस मौके पर एयरपोर्ट पर मौजूद वजीर दिफा ख्वाजा मोहम्मद आसिफ ने मीडिया से गुफ्तगू करते हुए कहा कि ज्यादातर पाकिस्तानियों को यमन से निकाल लिया गया है।
ये जो पाकिस्तानी इस वक्त सना में है, ये जो काफिला हुदैदा के रास्ते पहला आया है उस पे आ सकते थे, लेकिन मजबूरियों की वजह से, कागजात ना होने की वजह से, दूसरी मजबूरियों की वजह से ये ट्रेवल ना कर सके। इस वक्त मेरा नहीं ख्याल कि मैं एक रफ फिगर बता रहा हूँ कि 350 से ज़्यादा पाकिस्तानी वहाँ के।
सरकारी रेडियो के मुताबिक सदर मुमलिकत ममनून हुसैन ने जुडिशल कमीशन की तश्कील का ऑर्डिनेंस जारी कर दिया है। हुकूमत और तहरीक इंसाफ के दरमियान 2013 के आम इंतखाबात में धांधली के इल्जाम का जायजा लेने के लिए गुज़िश्ता रोज जुडिशल कमीशन की तश्कील का मुआहदा तय पाया था। खैबर पख्तूनख्वा के एहतसाब ब्यूरो ने फौजी ऑपरेशन से मुतासर अफराद के लिए मुख्तस इमदादी रकम में खुर्द बुर्द के इल्जाम में एडिशनल सेक्रेटरी दाखला अरशद खान की गिरफ्तारी के बाद आज अदालत से रिमांड हासिल कर लिया है। पिशावर से अजीजुल्ला खान।
मुतासरीन के फंड में खुर्द बुर्द के इल्जाम में अब तक 7 अफराद को गिरफ्तार किया जा चुका है, जिनमें FDMA के डायरेक्टर और असिस्टेंट डायरेक्टर समेत बैंक मुलाजमीन भी शामिल हैं। आज एडिशनल सेक्रेटरी अरशद खान और दीगर दो मुलाजमीन को एहतसाब अदालत की जज के सामने पेश किया गया, जहां उन्हें 10 रोजा रिमांड पर नैब के हवाले कर दिया गया है।
न्यूयॉर्क की विफाकी अदालत में एक पाकिस्तानी नजाद अमरीकी मोहम्मद फारिक पर पाकिस्तान में दहशत गर्दों की मदद करने के इल्जाम में मुकदमा चलाया जा रहा है। न्यूयॉर्क से सलीम रिजवी।
न्यूयॉर्क की वफाकी अदालत में पाकिस्तानी नजाद अमरीकी मोहम्मद फारिक के खिलाफ फर्द जुर्म आयद की गई, जिन पर इल्जाम है कि उन्होंने पाकिस्तान में दहशतगर्द हमलों के लिए अफराद मुहैया कराने की कोशिश की, जिससे अमरीकी फौजियों और आम लोगों को हमलों का निशाना बनाया जा सके। अदालती दस्तावेज के मुताबिक सन 2007 में मोहम्मद फारिक अपने दो साथियों के हमराह कैनेडा से पाकिस्तान इसी इरादे से गए कि वहां अमरीकी फौजियों के खिलाफ लड़ें और शहीद हो जाएं, लेकिन पाकिस्तान में गिरफ्तारी के बाद फारिक को FBI के हवाले कर दिया गया। अगर फारिक के खिलाफ इल्जाम साबित हो जाते हैं तो उन्हें 15 साल तक की कैद की सजा हो सकती है।
एक नई तहकीक के मुताबिक 2070 तक इस्लाम दुनिया का सबसे बड़ा मजहब बन जाएगा। तफसील सना गुलजार से।
वाशिंगटन में वाके प्यू रिसर्च सेंटर का कहना है कि अगली 4 दहाइयों में ईसाई मजहब सबसे बड़ा मजहब रहेगा, लेकिन किसी भी मजहब के मुकाबले में इस्लाम सबसे तेज रफ्तार से आगे बढ़ेगा और 2050 तक पूरी दुनिया में मुसलमानों और ईसाइयों की आबादी तकरीबन बराबर हो जाएगी। यही रुझान बरकरार रहा तो 2070 तक इस्लाम सबसे बड़ा मजहब बन जाएगा। अंदाजा है कि अगले 4 अशरों में मुसलमानों की आबादी 73%, ईसाइयों की 35%, जबकि हिंदुओं की 34% बढ़ेगी।
लाहौर में खवातीन के मखसूस गुलाबी रिक्शे के बाद अब रंगीले रिक्शे मुतारिफ करवाए जा रहे हैं। लाहौर से शुमाइला जाफरी।
सुर्ख, सब्ज, नीले, पीले सभी रंगों से मुजयन ये रिक्शे कई हवालों से मुनफरिद हैं। लाहौर शहर, खासतौर पर दिल्ली दरवाजे की शाही गुजरगाह, शाही किला और मस्जिद के इर्द गिर्द के इलाकों को गुज़श्ता चंद बरसों में करोड़ों रुपए लगाकर बहाल किया गया है। ये इलाका लाहौर की तारीख, रिवायत और सकाफत का गढ़ समझा जाता है और सयाहों के लिए खास कशिश रखता है।
ये BBC उर्दू सर्विस है।
بارے نامہ نگار کریا کریا گاؤں گاؤں
کے رشتے داروں نے رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا. محمد کاظم بی بی سی کوئٹہ.
جتنا کہ وہ پہلے تھا. شمائلہ جعفری بی بی سی نکیال سیکٹر لائن آف کنٹرول.
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی. عزیز اللہ خان بی بی سی پشاور.
باخبر رہنے کے لیے سیر بین سنا کیجیے.
چین میں ملک کی داخلی سلامتی کے اداروں کے سابق سربراہ زوہو یونگ کونگ پر بدعنوانی، اختیارات کے ناجائز استعمال اور جان بوجھ کر ریاستی راز افشا کرنے کے الزامات کے تحت فرد جرم عائد کی گئی ہے. 70 سالہ یونگ کونگ کے خلاف جولائی 2014 میں تحقیقات شروع ہوئی تھیں، جس کے بعد انہیں کمیونسٹ پارٹی سے بھی نکال دیا گیا تھا. وہ چین میں گزشتہ کئی دہائیوں میں ایسی تحقیقات کا ہدف بننے والے پہلے بڑے اہلکار ہیں. کینیا میں الشباب کے حملے میں 147 افراد کی ہلاکت کے بعد ملک کے شمال مشرقی علاقے میں کرفیو نافذ کر دیا گیا ہے. تابندہ کوکب.
الشباب سے تعلق رکھنے والے 4 شدت پسندوں نے گزشتہ روز کینیا میں صومالیہ کی سرحد کے قریب واقع شہر کی ایک یونیورسٹی پر حملہ کیا اور وہاں موجود افراد کو کئی گھنٹوں تک یرغمال بنائے رکھا. سیکیورٹی فورسز کی کارروائی میں 4 شدت پسند مارے گئے. کینیا کے حکام نے اس حملے کی منصوبہ بندی میں اسکول کے ایک سابق استاد کے ملوث ہونے کا شبہ ظاہر کیا ہے، جن کے بارے میں خیال ہے کہ وہ اب صومالیہ میں موجود ہیں. ادھر اس واقعے کے بعد صومالیہ کے صدر حسن شیخ محمد نے دونوں ممالک کے درمیان اسلامی شدت پسندوں کے خلاف تعاون کو مزید مضبوط کرنے پر زور دیا ہے.
2 سمندر میں بھٹکنے والے ایک امریکی ملاح کو بالآخر بچا لیا گیا. تفصیل ہمیرا کنول سے.
37 سالہ لوئس جارڈن کو آخری مرتبہ 23 جنوری کو دیکھا گیا. وہ اپنی 35 فٹ لمبی کشتی اینجل پر مچھلیاں پکڑنے نکلے تھے. انہوں نے 66 دن کھلے سمندر میں بھٹکتے گزار دیے. لوئی کہتے ہیں کہ اس دوران وہ صرف پانی اور کچی مچھلیوں پر گزر بسر کرتے رہے اور بالآخر کیرولینا کے ساحل سے 200 میل کے فاصلے پر سفر کرتے ایک جرمن آئل ٹینکر کی نظر ان پر پڑی. ریسکیو کے بعد انہوں نے اپنے والد کو اپنی خیریت کی اطلاع دی اور ساتھ ہی کشتی سلامت نہ لانے پر معذرت بھی کی.
کھیلوں کی خبریں سبا ناز سے.
پاکستانی کرکٹ بورڈ نے دورہ بنگلہ دیش کے لیے ٹیسٹ، ون ڈے اور T20 ٹیمز کے لیے 16 اسکواڈ کا اعلان کر دیا ہے. ICC سے کلیئرنس ملنے کے بعد سعید اجمل کی T20 ٹیم میں واپسی ہوئی ہے اور یونس خان کا نام تینوں فارمیٹس کی ٹیم میں شامل کیا گیا ہے، جبکہ عمر اکمل کسی ٹیم کا حصہ نہیں ہے. سری لنکا کے سابق کپتان سنت جے سوریا کی سربراہی میں سری لنکن کرکٹ ٹیم کے سلیکٹرز نے اپنے عہدوں سے استعفیٰ دے دیا ہے. بڑے پیمانے پر بدعنوانی کے الزامات کا سامنا کرنے والی اس ٹیم نے بالآخر آج استعفوں کا اعلان کرتے ہوئے انتظام نئی مینجمنٹ کے حوالے کرنے کا فیصلہ کیا ہے. جے سوریا کا کہنا تھا کہ وہ انتظامیہ کو نئے سلیکشن پینل کے انتخاب کا موقع دے رہے ہیں، تاہم انہوں نے اپنی واپسی کو خارج از امکان قرار دیا ہے. میامی ٹینس ٹورنامنٹ میں خواتین کے سنگلز مقابلوں کے سیمی فائنل میں ٹاپ سیڈ امریکن ٹینس پلیئر سرینا ولیمز نے رومانیا کی سیمونا حالپ کو 6-2, 4-6 اور 7-5 سے شکست دے کر فائنل کے لیے کوالیفائی کر لیا ہے. برطانوی باکسر عامر خان نے امریکن سابق چیمپئن کرس الجیری کے ساتھ 30 مئی کو مقابلے کا اعلان کر دیا ہے، جبکہ موجودہ عالمی چیمپئن کیل بروک کا ان کے اس فیصلے پر تنقید کرتے ہوئے کہنا ہے کہ وہ ناقابل شکست ورلڈ باکسنگ چیمپئن ہے. لیکن عامر کا سابق عالمی چیمپئن کے ساتھ مقابلے کا اعلان اس بات کا ثبوت ہے کہ عامر انہیں کوئی اہمیت نہیں دیتے، جبکہ وہ ان سے مقابلے کے خواہش مند ہیں. کیلیفورنیا میں ہونے والے گولف مقابلوں میں 17 سالہ ٹاپ رینک خاتون گولف پلیئر لیڈیکو نے اپنی مسلسل 29 جیت کے ساتھ LPGA ٹور ریکارڈ برابر کر دیا ہے. چین کی سابق اولمپک چیمپئن لیو شیانگ اگلے ہفتے کھیل سے ریٹائرمنٹ کا ارادہ رکھتی ہیں. انہوں نے 2004 میں بیجنگ اولمپکس میں اس وقت کے ایک ریکارڈ ٹائم میں 110 میٹر کی دوڑ جیت کر چین کی بہترین ایتھلیٹ ہونے کا اعزاز حاصل کیا تھا.
اور اب موسم کا احوال محکمہ موسمیات کے ڈاکٹر محمد حنیف سے.
پاکستان کے بیشتر علاقوں میں مطلع صاف ہے، لیکن آج رات اور کل صبح کے وقت گلگت بلتستان کی بعض وادیوں میں مزید بارش ہوگی. کل کسی وقت شمالی علاقوں میں موسم صاف ہو جائے گا. اگلے 2 تک تمام شمالی علاقوں میں اچھی دھوپ ہوگی. آج رات اور کل دن کے وقت کشمیر کے کچھ علاقوں کے علاوہ گوجرانوالا لاہور ڈویژن میں بھی تیز ہواؤں کے ساتھ مزید بارش ہوگی، لیکن کل دن کے وقت ملک کے بیشتر میدانی علاقوں یعنی پنجاب، کے پی کے، سندھ اور بلوچستان میں مطلع صاف، موسم خشک رہنے کی توقع ہے.
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے.